नमस्कार, अन्तरसंवादमा स्वागत छ, म सन्तोष रेग्मी। सरकारले कृषिजन्य उत्पादनको प्रवर्धनको नीति लिएको लामो समय भइसकेको छ। मूल रूपमा नेपाललाई कृषि प्रधान मुलुक पनि भन्ने गरिन्छ। यसै सन्दर्भमा पछिल्लो दिनहरूमा आयात बढ़दै गएको तथ्याङ्कका सन्दर्भमा सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्धनको नीति लिएको पनि झण्डै एक दशक नागिसकेको छ। पछिल्लो प्रयासहरू यसका क्षेत्रमा के कसरी भइरहेका छन्, त्यसै गरी दुग्ध, माछा, मासु, अण्डा लगायतका उत्पादनमा किसानहरूको सहभागिताको अवस्था के छ, सरकारले कसरी सहजीकरण गरिरहेको छ, कुलग्रास्त उत्पादनमा कृषि क्षेत्रको योगदान बढ़ाउने सरकारको प्रयास कसरी अघि बढ़दैछ लगायतका विषयमा आजको अन्तरसंवादमा यिनै जिज्ञासाहरूको जवाफ खोज्ने प्रयास गर्नेछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डाक्टर सूर्य प्रसाद पौडेल। डाक्टर साहब, स्वागत छ यहाँलाई। सरकारले जसरी विभिन्न नीतिहरू समय समयमा लिने गरेको छ र हाम्रो जुन उत्पादनको अवस्था छ, हामीलाई जति आवश्यकता पर्ने अवस्था छ, त्यसका आधारमा पछिल्लो समयमा आयात निकै बढ्यो। अब आयातलाई चाहिँ प्रतिस्थापन गर्नुपर्छ, निर्यातलाई प्रवर्धन गर्नुपर्छ, कृषिजन्य उत्पादनहरूको प्रवर्धन गर्नुपर्छ भनेर सरकारले नीति लिएको छ। यसका सन्दर्भमा भइरहेका प्रयासहरू चाहिँ के छन्, ती नीतिसँग मिल्ने गरी कस्ता कस्ता खालका कार्यक्रमहरू सञ्चालनमा छन्?
हस्, धन्यवाद सन्तोषजी। कृषि उपजहरूमा केही उपजहरूको आयात बढेको कुरा सत्य हो र नेपाल सरकारले अहिले आयातलाई प्रतिस्थापन गर्ने र निर्यातलाई प्रवर्धन गर्ने नीतिलाई अलि एग्रेसिभली होइन अलि बढी जोडका साथ चाहिँ लागू गरेको छ। यसै सन्दर्भमा म दुधको मात्रै कुरा गर्ने हो भने अहिले हाम्रो दुग्ध पदार्थहरूको निर्यात हामीले बढाउनका निमित्त अहिले कोशी प्रदेशले केही दुग्ध पदार्थहरूको निर्यात विदेशमा गरेको हामीले देखिराखेका छौँ, पाइराखेकै छौँ। त्यस्तै दुधको अर्को एउटा छुर्पी, जुन हामी नेपालमा छुर्पी भन्छौँ, त्यसलाई चाहिँ विदेशमा डग च्यूको नाममा त्यो चाहिँ निर्यात भएको छ र त्यसले झन्डै 3 अरब रुपियाँ बराबरको, वार्षिक 3 अरब रुपियाँ बराबरको छुर्पी बाहिर गएको अवस्था छ। र यसै सन्दर्भमा बङ्गला हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूको चीन भ्रमण पछि त्यहाँ भएको जुन एउटा संयुक्त डिक्लरेसन थियो, त्यसको घोषणामा परेका बुदाहरूलाई कार्यान्वयन गर्नको निमित्त नेपाल सरकारले अहिले चिनिया सरकारसँग नेपालबाट बफेलो मिट पनि निर्यात गर्ने किसिमले हाम्रो एउटा प्रोटोकलमा चाहिने साइन भइसकेको छ, साइन हुने क्रममा छ। त्यस्तै चिनीसँगै हामीले जडीबुडीयुक्त सामग्रीहरू निर्यात गर्ने सम्बन्धमा चीन सरकार र नेपाल सरकारको बिचमा सम्झौता भएको छ। त्यस्तै गत साल नै नेपाल सरकार र चीन सरकारको बिचमा नेपालमा उत्पादन भएको साइलेज, जुन एउटा पशुहरूलाई खुवाउने एउटा चाहिँ खाद्य पदार्थ हो, त्यो खाद्य पदार्थ चीनमा चाहिँ निर्यात गर्ने भनेर सम्झौता भएको छ र 1 लट चाहिने केही साइलेज पनि गयो र फेरि पनि जाने क्रममा कम्पनीहरू चाहिँ चिनिया सरकारको भन्सार निकायसँग दर्ता हुनुभएको छ। यसरी गर्दाखेरि अहिले समग्रमा यो यति कुराहरू त भइराखेकै कुरा भयो र अर्को नेपाल सरकारले सम्भावित चाहिँ हाम्रो चाहिँ ट्रेड पार्टनर को हुन्छ भन्ने खोज्ने क्रममा दुधको लागि चाहिँ बङ्गलादेश हाम्रो ट्रेड पार्टनर हुनसक्छ, हामी त्यहाँ निर्यात गर्न सक्छौँ भन्ने हामीले पहिचान गऱ्यौँ र पहिचान गरिसकेपछि हाम्रो बङ्गलादेश सरकारसँग गत महिनै चाहिँ हाम्रो चाहिने त्यहाँ वार्तालाप भयो र वार्तालापको क्रममा बङ्गलादेश सरकारबाट अलिकति ट्यारिफ बढी भएको, बङ्गलादेशले अलि हामीलाई अलि 90% हाराहारीमा शुल्क लगाउने रहेछ, त्यो अहिले उच्च भयो, त्यसले गर्दाखेरि हाम्रो यहाँका पदार्थहरू, दुग्ध पदार्थहरू प्रतिस्पर्धी हुन सकेनन् भनेर हामीले अनुरोध गरी पठाएका छौँ र उहाँहरूबाट सकारात्मक हामीलाई चाहिँ सूचना प्राप्त भएको छ र सम्भव त्यहाँको पोलिटिकल लेभलले ब्युरोक्रेटिक लेभल सकारात्मक छ, अब त्यहाँको राजनीतिक स्तरले पनि नेपाल सरकारको लागि एउटा प्रिफरेन्सियल ट्रिटमेन्ट गरिदियो भने र केही हाम्रो त्यहाँ जुन ट्यारिफ शुल्कहरू घट्यो भने हामीले चाहिँ बङ्गलादेशमा हाम्रो दुग्ध पदार्थहरू पनि तुरुन्तै पठाउन सक्ने हाम्रो अवस्था छ। त्यसैले केही विगत 1-2 वर्षमा नेपालको कृषिजन्य उत्पादनहरू, विशेष गरेर पशुजन्य उत्पादनहरू विदेश निर्यात गर्ने क्रममा नेपाल सरकार चाहिँ लागेको छ।
हजुर डाक्टर साहब, अब यो निर्यातको सन्दर्भ यहाँले उल्लेख गर्नुभयो, हाम्रो जुन आफ्नो उत्पादन छ त्यसले हाम्रो आवश्यकता चाहिँ कसरी पूरा गरिरहेको छ? दुध या दुग्धजन्य पदार्थ, माछा मासु, अण्डामा?
अब हाम्रो यस्तो छ, अहिले चाहिँ दुग्ध हाम्रो जुन पशुजन्य पदार्थहरूको हाम्रो आफ्नो आवश्यकता कति भन्ने र कसरी पुरा गरेको छ भन्ने सम्बन्धमा एकदम राम्रो प्रश्न गर्नुभयो। दुधमा हाम्रो अवस्था एकदमै राम्रो छ, होइन? हाम्रो चाहिँ अहिले हामीले 91-92 लिटर दुध चाहिँ प्रति वर्ष प्रति व्यक्ति खानुपर्छ भनेको ठाउँमा हामी त्यो चाहिँ पहुँच त्यसलाई पुग्ने क्रममा छौँ। र यो झन्डै 250 ml प्रतिदिन प्रति व्यक्ति पर्छ, होइन? यो चाहिँ उच्च हो र यो राम्रो हो, यसलाई नराम्रो मान्न सकिँदैन, यो ठिक छ। अब तर दुध मासुमा हामीले 14 किलो प्रति वर्ष र अन्डा चाहिँ हाम्रो 49 वटा अन्डा प्रति वर्ष भनेको चाहिँ छ। मेरो पर्सनल विचारमा चाहिँ यो स्ट्यान्डर्डै सानो छोटो भयो कि भन्ने लाग्छ है, मलाई चाहिँ अलिक सानो स्ट्यान्डर्ड सेट भयो कि जस्तो लाग्छ। कम्तीमा हप्तामा 2 अन्डा प्रति व्यक्तिले खाने खालको चाहिँ स्ट्यान्डर्ड सेट गर्न पाउने भए राम्रो हुन्थ्यो, होइन? र मासु पनि अहिले हामीले 14 किलो भनेको छौँ, 14 किलो अहिले कम भयो, यसलाई चाहिँ हामीले कम्तीमा 20-22 किलोसम्म प्रति व्यक्ति प्रति वर्ष पुर्याउने किसिमको लक्ष्य तय गरेको भए सायद राम्रो हुन्थ्यो भन्ने मेरो व्यक्तिगत विचार हो। तर सरकारले चाहिँ जुन स्ट्यान्डर्ड तोकेको छ 48 वटा अन्डा र 14 किलो मासु, त्यो चाहिँ हाम्रो उत्पादनले हामीले पुग्ने भइसकेको छ। तर पनि तपाईँले विश्वभरिका देशहरूको ले कति मासु खपत गर्छन्, कति अन्डा खपत गर्छन् भन्यो भने हामीले चाहिँ अब एउटा मिडियम हुन्छ नि 20 पर्न चाहन्छौँ भने हामीले हाम्रो स्ट्यान्डर्डलाई चाहिँ बढाउनु पर्ने देखिन्छ। तर अहिले सरकारले तोकेको स्ट्यान्डर्डमा चाहिँ हाम्रो स्ट्यान्डर्ड चाहिँ पुगेको छ। त्यो पुगेकै कारणले गर्दाखेरि हामीले अलिकति विदेशतिर निर्यात गर्नुपर्छ भन्ने पनि कोसिस गरेको हो। र अर्को कुरा के छ भने पशुजन्य पदार्थहरूको खपत भनेको चाहिँ सोझै आयसँग जोडिएको हुन्छ, यसलाई हामी चाहिँ इन्कम इलास्टिक भन्छौँ, होइन? अब यदि आय चाहिँ मान्छेहरूको आय बढ्यो भने मान्छेहरूले यस्तो पदार्थहरू खपत खानुहुन्छ, यदि आय घट्यो भने चाहिँ यसको खपत चाहिँ बिस्तारै कम हुन जान्छ। त्यसो भएको हुनाले समग्र अर्थतन्त्रमा व्यक्तिको आयमा यो कुरा चाहिँ जोडिएको छ र हामीलाई चाहिने चाहिँ छ। र अर्को हजुरलाई भन्नु, हामीले चाहिँ जो देशलाई चाहिने पाउडर दुधको पाउडरमा चाहिँ हामी आत्मनिर्भर भइसकेका छौँ, अब हामीले विदेशबाट दुधको पाउडर चाहिँ इम्पोर्ट गर्नु पर्दैन।
जस्तो सरकारले सहजीकरण जसरी गरिरहेको छ, सरकारले अहिले किसानको उत्पादनलाई बजारमा ल्याइदिने र किसानलाई उनीहरूको लागतमा केही मुनाफा सहित फिर्ता गरिदिने, जसले गर्दा उनीहरूको उत्पादन गर्ने क्षमता छ त्यो अलिकति बढ्दै जाओस्, उनीहरूको उद्यम विकास होस्, यो क्षेत्रमा चाहिँ कसरी सहजीकरण भइरहेछ?
अब जस्तो किसानहरूको चाहिँ कसरी चाहिँ किसानहरूलाई मुनाफा दिने भन्ने एउटा चाहिँ फन्डामेन्टल चाहिँ अहिलेको सबैको विश्वभरको चुनौती हो त्यो, होइन? अब तपाईँले सुन्नुभयो होला विदेशतिर पनि डबलिङ द इन्कम अथवा किसानको आयलाई दोब्बर गर्ने भन्यौँ, होइन? हामीले पनि किसानको आयलाई चाहिँ बढाउने भन्यौँ, यो अहिले सबैभन्दा ठुलो चुनौतीको रूपमा रहेको छ। यसलाई हाम्रो सरकारले लिएको अहिलेको चाहिने नीति के छ भने किसानलाई पर्ने जोखिमहरूलाई न्यूनीकरण गरिदिने, पहिलो हाम्रो अहिलेको चाहिँ नीति त्यो छ, होइन? जस्तो किसानलाई पर्ने जोखिमहरू के हुन सक्छन्, जस्तो त्यसो भए त्यो जोखिम न्यूनीकरण गर्ने नीति अहिले बिमा कृषि तथा पशुपक्षी बिमा, मत्स्य बिमा, जडीबुटी बिमा चाहिँ एकदम इन्टेन्सिभली सरकारले यसमा लाएको छ। त्यही भएर किसानलाई भोलि लगानी गर्नुको निमित्त उहाँहरू हिचकिचाउनु पर्दैन, किनकि उहाँहरूलाई को चाहिँ बिजनेस चाहिँ इन्स्योर छ र यदि भोलि भवितव्य केही पर्यो भने उहाँहरूले चाहिँ त्यसको कम्पन्सेसन पाउनुहुन्छ र उहाँ फेरि रिकभरी हुन सक्नुहुन्छ। एउटा सरकारको एउटा यो नीति एकदम प्रष्ट देखिन्छ र यसले काम पनि गरिरहेको छ। र अर्को मुख्य अहिले कृषितर्फ भन्यो भने मल र पशुपक्षीतर्फ हेर्ने हो भने चाहिँ दाना नै मुख्य चाहिँ हाम्रो इनपुट हो, दाना औषधि हो। र दानाको इन चाहिँ उसमा अहिले सरकारले गरेको चाहिँ ट्यारिफमा राम्रो छुट, जस्तो फिड एडिटिभ्सहरू, फिड सप्लिमेन्टहरू, औषधिहरूमा चाहिँ कुनै त्यस्तो 1% मात्रै भन्छ दरमा चाहिने सामानहरू आयात हुन्छ, होइन? त्यसले गर्दाखेरि महँगो नपरोस् भन्ने हिसाबले चाहिँ नै सरकार चाहिँ सचेत छ र त्यसरी चाहिँ काम गरिराखेका छ। र अब अर्को इन्भेस्टमेन्ट बढाउनका निमित्त साना साना किसानहरूलाई अब पुँजीको अभाव नहोस् भन्नका निमित्त अब 5% ब्याज दरमा ऋण उपलब्ध गराउने, यद्यपि त्यो कम भयो होला, पुगेको छैन होला सबै ठाउँमा, तर नीति चाहिँ हाम्रो छ र हाम्रो अर्थतन्त्रले हानेसम्म र अर्थतन्त्रबाट उपलब्ध भएसम्म त्यो रकम उपलब्ध भयो भने कृषि मन्त्रालयले त्यसलाई चाहिँ परिचालन गर्न सक्छ र त्यसलाई चाहिँ त्यस्ता खालका बिजनेसहरू चाहिँ दिन सक्छ। यसरी चाहिँ सरकारले किसानहरूको व्यवसायको संरक्षण भनौँ न संरक्षण गर्ने नीति लिएको छ।
डाक्टर यहाँले यसो भनिरहँदा किसानहरूको गुनासो भनौँ अथवा उनीहरूको पीडै भनौँ, एक प्रकारले गुनासो भन्दा पनि पीडा जुन छ बाहिरको जोखिमको सन्दर्भ त यहाँले उल्लेख गर्नुभयो, अब व्यवसायीलाई बेचेको अथवा भनौँ न निजी प्रतिष्ठानलाई, निजी उद्योगलाई बेचेको, निजी होटललाई बेचेको सन्दर्भ, निजी कसैको घरमा बेचेको सन्दर्भ त छँदैछ, सरकारकै निकायलाई बेचेको दूधको पैसा पनि किसानले पाइरहेका छैनन्।
हो, यो चाहिँ अलिकति विडम्बनापूर्ण छ होइन, अब अहिले यसलाई चाहिँ अब नकार्ने कुरा छैन, विशेष गरेर दुग्ध किसानहरूले बिक्री गरेको चाहिँ दुधको मूल्य जुन पैसा हो त्यो अहिलेसम्म पाउनु भएको छैन, लामो समयसम्म उहाँहरूले पाउनु भएन होइन, एक दुई महिना पाउनु पाउ एक महिनासम्म नपाउनु त स्वाभाविक माने पनि लामो समयसम्म पाउनु भएन, यो पनि अहिले हामीले पाएको सूचना अनुसार क्रमिक सुधार भइरहेको पाएका छौँ। र अब निजी क्षेत्रका उद्यमीहरूको बारेमा मैले त्यति धेरै जानकारी छैन मलाई होइन, र जुन सरकारी निकाय जुन दुग्ध विकास संस्थान हो, दुग्ध विकास संस्थानले आफ्नो जुन ब्यालेन्स सिट र आफ्नो जाने जुन फिनेन्सियल हेल्थ हो त्यो फिनेन्सियल हेल्थ सुधार गर्न नसकेको कारणले गर्दाखेरि यस्तो समस्या सिर्जना भयो, यस्तो समस्या सिर्जना भएपछि उहाँहरूकै मागको आधारमा उहाँहरूकै अनुरोधमा सरकारले केही ऋण पनि स्वीकृत गर्यो, उहाँहरूलाई 30 करोड 33 करोडको रूपमा ऋण पनि स्वीकृत गर्यो, यति गर्दा पनि त्यो चाहिँ समस्या चाहिने समाधान भएको देखिँदैन, भएको छैन, यसलाई चाहिँ अब अहिले तत्कालै नेपाल सरकारले कुनै निर्णय गरिसकेको छैन यसमा कसरी अगाडि बढ्ने भन्ने, र यो समस्या चाहिँ अब हामी सबै जानकार छौँ, यसका लागि चाहिँ कसरी सुधार गर्न सकिन्छ भन्ने हिसाबले हाम्रो पहल भइराखेको छ, तुरुन्तै हामीले त्यहाँ भएको उत्पादन जति पनि सामान छ त्यो बिक्री नभएर बसेको त्यसलाई चाहिँ बिक्री गर्नको निमित्त टेन्डर गर्नु पर्यो, बाहिर बजारमा थाल्नु दिनु पर्यो भन्ने हिसाबले कुरा भएको हुनाले डिडिसीले तुरुन्त एउटा चाहिँ विज्ञापन पनि जारी गरेको छ बिक्रीका लागि, अब उहाँहरूको त्यो जुन आफ्नो स्टकमा रहेको स्किन मिल पाउडर र बटर यदि उहाँहरूले चाहिँ बिक्री गर्न भ्याउनु भयो भने त सक्नुभयो भने त्यसबाट निस्केको पैसाले यो भुक्तानी हुन्छ, यदि भुक्तानी हुन सकेन भने पनि कृषि मन्त्रालय यसमा अलिकति गम्भीर छ र हामी यसमा केही महिनाभित्रै हामी यसमा केही निर्णयमा पुग्छौँ।
अब डाक्टर साहब, सरकारले गर्नुपर्ने कामका सन्दर्भमा जसरी भनौँ न अब हाम्रा बजारमा ठूला पसलहरूमा सुपर मार्केटहरूमा विदेशी दूध र दुग्धजन्य पदार्थ अहिले जहाँ पनि पाइन्छ, हाम्रो डिडिसीको दूध र दुग्धजन्य पदार्थ बिक्री भइरहेको छैन जसले गर्दा किसानले रकम पाइरहेको छैन भनेर यहाँले भन्नुभयो, सरकारको काम होइन यो सहजीकरण गरिदिने कि व्यापार गर्नेहरूलाई व्यवसायीहरूलाई?
हामीले सरकारका लागि त अब सबै नै अब मन्त्रालयको हिसाबले सरकारका हिसाबले भन्दाखेरि त हामीले निजी क्षेत्र र अब चाहिने सरकारको जुन सरकारी लगानीमा स्थापना भएका संस्थानहरूलाई चाहिँ समान व्यवहार गर्नुपर्ने हुन्छ होइन,
अब होइन तर 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 विदेशबाट ल्याउनु भन्दा आफ्नै उत्पादन बेच भनेर प्रोत्साहित गर्ने या त्यसका लागि कुनै सन्दर्भमा
त्यो त छ जस्तो विदेशबाट आयात गर्ने नेपालमा उत्पादन भइरहेका दुध तथा दुध पदार्थहरू विदेशबाट आयात नगर्नका निमित्त हामीले स्पेसल्ली इम्पोर्टरहरूलाई पनि यो कुराको जानकारी गराएका छौँ र अनुमति दिने संस्थाहरूलाई पनि अलिकति केही टेक्निकल ब्यारियरहरू अथवा नन टेक्निकल ब्यारियरहरू केही लगाउन मिल्छ भने लगाउने, त्यसलाई चाहिँ रोक्का राख्नका निमित्त अब हाम्रो प्रयास भएको छ। अब अहिले हामी चाहिँ एउटा विश्व चाहिँ राजनीति विश्व अर्थतन्त्रमा हामी समाहित भएको अवस्थामा कतिपय कुराहरू चाहिँ गर्नलाई चाहिँ सम्पूर्ण खालको चाहिने एउटा इभिडेन्स चाहिने, कतिपय खालको चाहिने हामीलाई चाहिने डेटाहरूले पुष्टि गर्नुपर्ने, कति देशको चाहिँ बायोलेटरल रिलेसनले पनि सम्बन्ध राख्ने यस्ता भएको छ। यसै सन्दर्भमा हामीले एउटा नेपाल सरकारले नै जारी गरेको एउटा ऐन छ, सेफ गार्ड काउन्टर भेलिङ एन्ड एन्टी टेम्पिङलाई व्यवस्था गर्नुपर्नेको ऐन होइन, त्यो ऐनलाई क्रियाशील गरेर हाम्रो चाहिँ दुग्ध उद्योगहरूको सेफ गार्ड गर्नु पर्यो भन्ने हिसाबले कृषि मन्त्रालयले अन्य निकायहरूसँग समन्वय गरिराखेको छ। त्यसका लागि चाहिँ प्रावधानहरू बनाइदिन, स्ट्यान्डर्डहरू बनाइदिन, त्यसका लागि कानुन निर्माण गरिदिन लागि पनि हामीले चाहिँ अनुरोध गरेका छौँ। र यदि त्यो सेफगार्ड, काउन्टर भेलिङ र एन्टी डम्पिङलाई व्यवस्था गर्न बनेको विधेयकलाई हामीले क्रियाशील बनायौँ भने र त्यसमा हामीले केही समय काम गऱ्यौँ र त्यसको फ्रेमवर्कभित्र ल्यायौँ भने हाम्रा उद्योगहरूलाई हामीले समर्थन गर्न सक्छौँ। यसरी चाहिँ हामीले समर्थन गरेका छौँ। र विदेशीलाई ल्याउनको निमित्त अहिले कृषि मन्त्रालयको आन्तरिक संरचनाले चाहिँ त्यस्ता कुराहरूलाई निरुत्साहित गरेको कुरा म तपाईँलाई एकदम स्पष्ट रूपमा चाहिँ जानकारी गराउन चाहन्छु।
आदरणीय श्रोता, हामी अन्तरसम्वादमा छौँ। अन्तरसम्वादमा आज हामी आफ्नो उत्पादन दूध, दूधजन्य पदार्थ, माछा, मासु, अण्डा लगायतको उत्पादनको अवस्था, त्यसै गरी आत्मनिर्भरताको अवस्था, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने सरकारको नीतिको कार्यान्वयन र किसानको सहजीकरण, मूल रूपमा किसानले दूध त्यसै गरी उखु लगायतका विभिन्न आफ्ना उत्पादनहरूको मूल्य पाइरहेका छैनन्, सरकारी निकायलाई बेचेका सामग्रीहरूको पनि भुक्तानी पाइरहेका छैनन्, त्यसै गरी उद्योगी र निजी प्रतिष्ठानहरूलाई बेचेको पनि भुक्तानी नपाएको समस्या बेला बेला उठ्ने गरेको छ, यिनी विषयमा कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डाक्टर सूर्य प्रसाद पौडेल। डाक्टर साहब, अब यो जस्तो उत्पादन वृद्धिको सन्दर्भलाई जोडेर हेर्दाखेरि मूल रूपमा किसानहरूले जुन ढंगले चाहिँ गर्नुपर्ने थियो त्यो गर्न सकिरहेका छैनन्, व्यावसायिक हुन सकिरहेका छैनन्। यहाँले पनि अघि भन्नुभयो जुन स्ट्यान्डर्ड छ, हाम्रो आफ्नै बजारले पनि अब विस्तारै स्ट्यान्डर्ड खोज्न थालेको छ। त्यसमाथि अब हामी यदि निर्यात गर्छौँ भने त त्यसको मापदण्ड त यहाँले अघि उल्लेख गर्नुभयो, अन्तर्राष्ट्रिय मापदण्डहरू छन्, विश्व व्यापार संगठन लगायतका विभिन्न मापदण्डहरू छन्। अब यसलाई चाहिँ जुन ढंगले तल्लो तहबाट उठाउनु पर्ने हो त्यो उठाउँ भनेर सरकारले कृषि क्षेत्रमा लगानी प्रवर्धन गर्ने बैंकहरू मार्फत चाहिँ एकदमै थोरै ब्याजदरमा पैसा दिने, ऋण लगानी गर्ने जुन यो कार्यक्रमहरू ल्याइरहेको छ, यो कार्यक्रमहरू त्यति भरपर्दो भएनन्, ठ्याक्कै किसानसम्म पुग्न सकेनन् भन्ने कुरा चाहिँ हाम्रो अर्थमन्त्रीज्यूहरू, कृषि मन्त्रीज्यूहरू, सबै दलका नेताहरू, यहाँहरू जस्ता उच्च पदस्थ कर्मचारी सबै यो कुरामा कहीँ न कहीँ सहमत हुनुहुन्छ कि यो भयो, यसले ठ्याक्कै कहीँ न कहीँ कृषिमा लगाउँछु भनेको या कृषि उद्यममा लगाउँछु भनेको गएर जग्गामा लगाइयो, यी यावत कुराहरूबारे यहाँहरू जानकारी हुनुहुन्छ, बैंकका प्रतिनिधिहरू पनि जानकारी हुनुहुन्छ, तर समस्या किन समाधान भइरहेको छैन? पाउनुपर्नेले पाइरहेको छैन, लगाउनु पर्ने ठाउँमा लगाइरहेको छैन, त्यसले चाहिँ प्रतिफल दिइरहेको छैन, र अन्तत्वगत कतिपय सन्दर्भमा त बैंकहरूको पैसा पनि उठिरहेको छैन।
ठिक छ, एकदमै सही। जस्तो हाम्रो लगानी जुन हामीले गऱ्यौँ होइन, लगानी गऱ्यौँ विगतमा पनि गऱ्यौँ, र अब सरकारले अझ आगामी 10 वर्षलाई त अब कृषिमा लगानी दशकै घोषणा गरिसकेको अवस्था छ होइन। त्यसो भएको हुनाले कृषिमा लगानी अब बढ्दै जान्छ, जानुपर्छ, त्यसमा कुनै सन्देह रहेन। तर लगानी भएको लगानी चाहिँ सही ढङ्गले भएन भन्ने चासो र चिन्ताको विषयलाई कृषि मन्त्रालयले एउटा नयाँ ऐन तर्जुमा गरेको छ। तर त्यो नयाँ ऐनलाई ऐन मार्फत चाहिँ नेपालभित्र हुने कृषिका लगानीहरू र कृषिमा प्रदान गरिने अनुदानहरूलाई चाहिँ व्यवस्थित गर्न खोजिएको छ। त्यसलाई हामीले कृषि विधेयक भनेका छौँ। र अहिले कृषि विधेयक चाहिँ अलि अब करिब करिब अन्तिम चरणमा छ, र हामी यसमा चाहिँ छलफल गरिरहेछौँ, र सायद आगामी चाहिँ बजेट विधेयक अधिवेशनमा हामीले यो कृषि विधेयकलाई पनि चाहिँ पारित गरेर यसलाई ऐनको रूप दिन सक्यौँ भने कृषिमा हुने अधिकांश लगानीहरू चाहिँ व्यवस्थित हुन्छन्। किनकि विधेयकको अभावमा र कानुनको अभावमा हामीले पनि लगानी चाहिँ दुरुपयोग हुँदा कारवाही गर्न सकेनौँ, अरू कानुनहरू खोल्नु पर्यो, जुन कानुनले गर्दा कामा स्पष्ट रूपमा लेखिएन, त्यसले गर्दा समस्या भयो। र अब समाजमा अब अलिकति कानुनको कुनै ग्याप देखेपछि कसै न कसैले त्यस्तो लुप खोज्नु, फेरि यो यस्तो गभर्नेन्सको पनि समस्या देखियो। त्यसो भएको हुनाले यदि यो हाम्रो कृषि विधेयक आयो भने तपाईँले भनेको अधिकांश समस्याहरू, विशेष गरेर लगानीको समस्याहरू चाहिँ समाधान हुन्छ। यो कृषि विधेयकले एउटा चाहिँ अनुदानलाई व्यवस्थित गर्छ भने अर्को चाहिँ किसानको बजारीकरणलाई पनि यसले व्यवस्थित गर्छ। यसमा बजारीकरणमा हामीले अब अलिकति करार सम्झौता गरेर बजारीकरण गर्ने, ताकि बजारको सुनिश्चितता होस् र मूल्यको सुनिश्चितता होस्। यो दुईटा सुनिश्चित भएपछि लगानी गर्ने मान्छेले निर्धक्क भएर लगानी गर्छ भन्ने हिसाबले यो कृषि विधेयक चाहिँ आउँदैछ। र कृषि विधेयक आइसकेपछि हजुर, अहिले हामीले सबैले देखेका समस्याहरू जुन छन्, विशेष गरेर लगानीको, अनुदानको र बजारको, यो तिनवटा समस्याहरू चाहिँ समाधान हुन्छन् भन्ने लाग्छ।
दर्शक अब यो जस्तो हामी संघीयता कार्यान्वयनमा छौं र संघीयतालाई अझ बलियो बनाऊ, संघीयताको जुन कार्यान्वयनको अवस्था छ यसलाई दलिलो बनाएर जानुपर्छ भनेर सरकारले नीतिहरू लिइरहेको छ, प्रधानमन्त्रीहरूले पटक पटक भनिरहनु भएको छ, हाम्रा वर्तमान प्रधानमन्त्रीले पनि त्यो सन्दर्भ उल्लेख गर्नुभएको छ र बजेटमा पनि त्यो कुरा छ। संघीयता कार्यान्वयनलाई बलियो बनाउने सन्दर्भमा स्थानीय तह, प्रदेश र संघले जसरी काम गर्नुपर्ने हो कृषि क्षेत्रमा, त्यो चाहिँ कसरी भइरहेछ? समन्वयको थुप्रै समस्याहरू देखिरहेछ।
एकदमै धेरै धेरै धन्यवाद। मलाई लाग्छ संघीयताको कार्यान्वयनमा सबैभन्दा अगाडि रहेको मन्त्रालय कृषि मन्त्रालय हो भन्ने लाग्छ मलाई, किनभने एउटा जुन समन्वय ऐन छ त्यो समन्वय ऐनका आधारमा कृषि मन्त्रालयले एउटा संघ, प्रदेश र स्थानीय तहको समन्वय निर्देशिका नै जारी गरिसकेका छ। त्यो निर्देशिकामा एउटा मेकानिजम हामीले प्रस्ताव गरेको छ, त्यसमा प्रस्ताव गरिएको छ र त्यो मेकानिजमको चेयरपर्सन चाहिँ कृषि मन्त्रीजी हुनुहुन्छ भने त्यसमा सातै प्रदेशका कृषि सचिव र कृषि मन्त्रीज्यूहरू सदस्य हुनुहुन्छ। यसलाई हामीले विषयगत समिति भन्छौँ र विषयगत समिति वर्षमा तीनचोटि बैठक बस्छ होइन, यसभन्दा अघिल्लो मान्य मन्त्रीजी हुँदाखेरि दुईचोटि बस्यो र अहिले नयाँ मन्त्रीजी आउनु भएको छ, अब उहाँ आइसकेपछि नै फेरि यो विषयगत समितिको बैठक बस्छ र विषयगत समितिको बैठकमा हुने छलफल नै अहिले हजुरले भने जस्तै सङ्घले के गरेको छ, प्रदेशले के गरेको छ, कहाँनिर समस्याहरू छन्, के कानुन ल्यायो भने यसलाई सहज हुन्छ, कुन निर्देशिका बनायो भने सहज हुन्छ भनेर एक किसिममा एकदम बृहत् छलफल हुन्छ यो विषयगत समितिमा। र कहिलेकाहीँ हाम्रो यो विषयगत समितिको बैठक हामी दुई दिन तिन दिन पनि गर्ने गरेका छौँ, पहिले एजेन्डा पठाउँछौँ र त्यसमा चाहिँ राय प्रतिक्रिया लिन्छौँ, त्यसपछि मात्रै हामी त्यसलाई चाहिँ निर्णय गरेर कार्यान्वयनमा गाछौँ। त्यसो भएको हुनाले कृषि मन्त्रालयले संघीयतामा को चाहिँ कार्यान्वयनमा तिनै तहको सरकारको लागि चाहिँ एकदम नीतिगत व्यवस्था र संरचनागत व्यवस्था गरेको छ। अब कार्यक्रमगत व्यवस्थामा कार्यक्रम व्यवस्थामा केही कमी कमजोरीहरू देखिन सक्छन्। अहिले हामीले सुरुवात गरेको चाहिँ अब यो खोरेत रोगको नियन्त्रणलाई अथवा चाहिँ यसको उन्मूलनका लागि चाहिँ तिनै तहको समन्वयमा गरौँ भन्ने एउटा कार्यक्रमगत रूपमा हामीले एउटा नयाँ थाहा पनि तयार गरेका छौँ। अब बिस्तारै यो विषयगत समितिहरू क्रियाशील हुँदै हुँदै गइसकेपछि अब हामी तिन सरकारका बिचमा देखिएका समस्याहरूलाई यही संरचनामा छलफल गर्ने, यही संरचनाबाट चाहिँ निकास निकाल्ने गरेर हामी अगाडि बढ्छौँ र मलाई आशा छ हामी केही महिनाभित्रै अथवा भित्रै कृषिमा समन्वयमा राम्रो काम भइरहेछ भन्ने नतिजा चाहिँ भएर आउँछ।
डाक्टर यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद, तपाईँले नि मलाई बोलाउनु भयो, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। र अन्त्यमा म के समय छ भने अलिकति बोलौँ।
हजुर हजुर,
अब अहिले चाहिँ विशेष गरेर अब दुधको विकासका लागि चाहिँ हाम्रा जुन पाँचवटा हाम्रा चाहिँ स्टेक होल्डर हुनुहुन्छ, किसान हुनुहुन्छ, सहकारी हुनुहुन्छ, दुग्ध उद्योगी हुनुहुन्छ, उपभोक्ता हुनुहुन्छ, सरकार छ, यसरी पाँच छवटा हामीले स्टेक होल्डरहरू छौँ। स्टेक होल्डरमा किसानहरूले अब एउटा गुड हस्बेन्ड्री प्र्याक्टिस
भन्नु हजुर निर्धारित समय सकिएको छ डाक्टर साहब, हामी यो विषयमा यहाँसँग फेरि पनि हामी छलफल गर्नेछौँ। यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डाक्टर सूर्यप्रसाद पौडेल। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै राजु थापा र सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।